بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيدنا ونبينا خاتم النبيين أبي القاسم محمد بن عبد الله، وعلى آله الطيبين الطاهرين وصحبه الأخيار المنتجبين، وعلى جميع الأنبياء والمرسلين.
رشتے میں تو وہ میرے بڑے بھائی تھے، لیکن انہوں نے میرے لیے باپ کا کردار ادا کیا.
جب میں پیدا ہوئی تو بابا محاذ جنگ پر تھے. وہ اس حد تک اپنے کاموں کو اہمیت دیتے تھے.
آج بھی جب کہیں بابا کی تصویر دیکھتا ہوں تو مسلسل بابا کی تصویر کو نہیں دیکھ سکتا، ابھی تک دل نہیں مانتا.
بابا ایک لفظ جو ہمیشہ میرے لیے کہتے تھے، یعنی کبھی مجھے میرے نام سے نہیں بلاتے تھے. جب بھی مجھے بلانا ہوتا یا میرے لیے لکھتے تھے میری ماں، وہ مجھے کہتے تھے کہ مجھے تم سے میری ماں کی خوشبو آتی ہے. خدا کا شکر ادا کرتی ہوں کہ ایسے باپ کے گھر پلی بڑی ہوں. صرف اس لیے نہیں کہ وہ ایک عظیم سپہ سالار تھے، بلکہ وہ ایک عظیم انسان تھے.
میرے پاس ایک ویڈیو ہے کہ جب میں بہت اداس ہوتا ہوں تو اسے دیکھ لیتا ہوں. میں بابا کی ویڈیو بنا رہا تھا، جب بھی مجھے آواز دیتے کہتے آغا رضا، لیکن اس ویڈیو میں مجھے آغا رضا کہہ کر آواز نہیں دی، بلکہ کہتے تھے بابا کی جان. شہید قاسم سلیمانی کے ساتھ میری آشنائی دفاع مقدس کے دوران ہوئی تھی. دفاع مقدس کے ابتدائی زمانے میں اگلے مورچوں پر ہی ملاقات ہوئی تھی.
میں اور حاج قاسم، ہم دونوں نے حاج احمد کو قبر میں اتارا. حاج قاسم بہت روئے. اس موقع پر مجھ سے کہا، میرے ساتھ وعدہ کرو کہ جب میں شہید ہو جاؤں تو تم مجھے قبر میں اتارو گے.
پہلی مرتبہ سن 2006 میں سپاہی والی امر میں حاج قاسم سے ملاقات ہوئی. کہتے ہیں اچھا، میں نے تمہارے متعلق بہت کچھ سن رکھا ہے.
2006 سے میں حاج قاسم کو جانتا ہوں. میں نے ان کے ساتھ بہت سفر کیا ہے. جب ان کے والد فوت ہوئے تو کرمان جاتے ہوئے میں بھی ان کے ہمراہ تھا.
ہم شہید حاج عماد مغنیہ کے گھر والے ہیں. ہمیں اپنی زندگی کے 10 سالوں تک حاج قاسم سلیمانی سے ملاقات کا شرف حاصل رہا ہے.
عالم عرفان میں اگر کوئی انسان حقیقی معرفت کے مقام تک پہنچ جائے تو اس کی نگاہ میں مادی دنیا کی کوئی قدر و قیمت باقی نہیں رہتی. وہ صرف گھر کا راستہ بھول بیٹھا ہے. وہ دنیا کو بھلا دیتا ہے، دنیا پر توجہ نہیں کرتا.
میرے دل میں ہمیشہ یہ بات آتی تھی کہ کہیں بابا کے ساتھ یہ میری آخری عید نوروز نہ ہو.
کہا کیا ہے؟ میں نے کہا کاش میں بچپن کی طرح آپ کے پاؤں سے لپٹ جاتی اور جانے نہ دیتی. کہتے ہیں مجھے ہر صورت جانا ہی تھا.
اکثر کہا کرتے کہ میں شہادت کے پیچھے بھاگ رہا ہوں. ان کی زندگی کا سب سے بڑا مقصد شہادت تھا.
میں نے کہا میں آپ کے عراق جانے کے بارے میں فکر مند ہوں.
حاج قاسم نے کہا امو نارن حلت بتجاہل مقتلی، میں اپنی شہادت گاہ کی طرف جا رہا ہوں.
انہوں نے کہا میں انشاءاللہ جمعرات مغرب کے وقت بغداد جانا چاہتا ہوں.
یہی اربن کہ جو امام خامنہ ای نے فرمایا حقیقت میں ہو چکا تھا.
بہت مشکل ہے کہ آپ مضبوطی سے کھڑے رہیں جبکہ آپ اندر سے ٹوٹ رہے ہوں.
پہلی رات ہم سب گھر میں جمع تھے، کسی نے بھی حاج قاسم کو خواب میں نہیں دیکھا.
یعنی کیسے ہو سکتا ہے کہ انہیں نہیں دیکھا جا سکتا؟ اس بات کے بارے میں سوچنا بھی نہیں چاہتی تھی کہ ان کے وجود سے کچھ باقی نہیں بچا.
حقیقت میں ہم سب کے لیے ناقابل برداشت صورتحال تھی. عرب کہتے ہیں النار دخل النار، آگ ہی آگ ہے.
جسم کا باقی رہ جانا اچھا ہے، لیکن عشق کا پرندہ جسم کو ایک پنجرہ تصور کرتا ہے جسے باغ میں رکھا ہو. گردن کی رگوں کو کیا باریک نہیں بنایا گیا تاکہ کربلائے عشق کے مقتل میں آسانی سے کاٹی جا سکیں. پس اگر مقصد پرواز ہے تو ویران پنجرہ بہتر ہے. وہ پرندہ جو کوچ کرنے کو اپنا مقصد بناتا ہے اپنے گھونسلے کی ویرانی سے نہیں گھبراتا. بہتر ہے کہ روح کا پرندہ پنجرے کے ساتھ
دل نہ لگائے۔
اس سال موسم بہار سے وہ ایک اور ہی انسان ہو گئے تھے، بالکل ایک پرندے کی طرح جو پنجرے سے آزاد ہو جاتا ہے۔ ہمیں بہت شوق کے ساتھ اپنی جائے پیدائش پر لے گئے، چونکہ وہ خانہ بدوش تھے، وہاں قناعت لگاتے، ان کے گاؤں میں نیچے کی طرف خیموں میں وہ لوگ رہا کرتے تھے۔ جب موسم بہار شروع ہوا ہمیں وہاں لے گئے، وہاں درختوں پر چڑھے، شاخوں پر چل رہے تھے۔ میں نے ایک ایک لمحے کی تصویر لی ہے۔ عام طور پر بابا کو تصویریں اچھی نہیں لگتی تھیں، جب بھی میں کیمرہ لاتی سیلفی بنانا چاہتی تو کوئی ایسی بات کر دیتے، یا میں جب ان کی ویڈیو بنانا چاہتی تو ایسا منہ بناتے جیسے انہیں کوئی دلچسپی نہیں ہے تصویریں یا ویڈیو وغیرہ بنانے کے اندر۔ لیکن جب تک ہم وہاں تھے، درخت پر بیٹھ کر مجھ سے کہتے ہیں میری تصویر بناؤ، یہاں میری تصویر بناؤ۔ میں اکثر کہا کرتی تھی کہ بابا، میرا دل چاہتا ہے میں آپ کی ایک ایسی تصویر بناؤں جس میں آپ خوب کھلکھلا کر ہنس رہے ہوں۔ اس وقت جب میں تصویر بنا رہی تھی کہتے ہیں، اب تم خوش ہو کہ میں کھلکھلا کر ہنس رہا ہوں۔
اب جب میں اس بارے میں سوچتا ہوں، اس میں واقعی بابا کے آخری لمحات میں کچھ نشانیاں ظاہر تھیں۔
آخری ملاقات میں جب ہم سارے گھر والے اکٹھے تھے، میں نے دیکھا کہ وہ بچوں کے ساتھ نہیں کھیل رہے، ایک کرسی پر بیٹھے تھے اور ہاتھ کو اپنی ٹھوڑی کے نیچے سیدھا رکھا تھا اور صرف ان کے کھیل کود کو دیکھ رہے تھے۔ میں اب اس بات کو سمجھی ہوں کہ وہ خدا حافظی کر رہے تھے اور سوچ رہے تھے میں کس قدر زیادہ تم سے پیار کرتا ہوں۔ سچ میں جب اپنے پوتوں نواسوں کو دیکھتے تو فطری طور پر انہیں ایک خوشحالی اور عجیب خوشی محسوس ہوتی۔
کبھی کبھی جب وہ کسی میٹنگ سے باہر آتے اور ان کا مزاج خراب ہوتا یا کسی بات سے خفا ہوتے تو ان کے محافظ وغیرہ مجھے فون کرتے۔ میری چھوٹی بیٹی کا نام اصل ہے، وہ کہتے کہ اصل بیٹی کو فون دو، وہ جناب سلیمانی کو فون کرے اور ان سے بات کرے تاکہ ان کا غصہ کچھ ٹھنڈا ہو جائے اور وہ پرسکون ہو جائیں۔
خزاں کا موسم تھا، ہمارے سین میں درختوں کے بہت سے پتے گرے ہوئے تھے۔ وہ پوتوں نواسوں کو ساتھ لے گئے، وہاں زمین پر لیٹ گئے اور کہا ان پتوں کو میرے اوپر رکھو۔
چونکہ ان کا کہنا تھا کہ میری دنیا سے کل محبت یہی میرے چار پوتے نواسے ہیں، دو بیٹے کے بچے تھے اور دو بیٹی کے۔
وہ اپنے پوتوں نواسوں سے بہت زیادہ پیار کرتے تھے، کہتے تھے میں اپنی اس اولاد سے ڈرتا ہوں۔ ہم نے پوچھا کہ کیوں، ایسا کیوں ہے؟ کہتے ہیں مجھے ڈر ہے ان کے ساتھ میرا لگاؤ کہیں وجہ نہ بن جائے کہ میں نہ جاؤں۔ جب بابا نے جانا تھا، ایک رات پہلے سب ہماری طرف آئے ہوئے تھے۔
بابا نے جیسے ہی ہمیں دیکھا ششتر رہ گئے، انہیں بالکل بھی توقع نہیں تھی وہ یہاں ہمیں دیکھیں گے۔ اصل میں وہ نہیں چاہتے تھے کہ ہمیں ملیں، میرا مطلب ہے کہ اس وقت اپنے تمام وجود کے ساتھ محسوس کیا کہ وہ اپنا دل اکھاڑ کر پھینک رہے ہیں۔ آپ فرض کریں جیسے کچھ گیند انہیں اپنے ہاتھ میں لیتے ہیں اور اچھالتے ہیں، اس طرح کہ آپس میں نہ ٹکرائیں، ان کی آواز نہ آئے۔ انہوں نے اپنے نفس کی اتنی تربیت کر رکھی تھی جس طرح یہ کچھ گیند ان کے ہاتھ پر اچھلتے ہیں اور وہ انہیں بآسانی کنٹرول کر سکتے ہیں۔
فاطمہ نے بابا کو گلے لگایا، وہ خدا حافظی کر کے گھر جانا چاہ رہی تھی۔ بابا مسلسل اسے پیچھے دھکیل رہے تھے، کہہ رہے تھے کہ بس کافی ہے، مجھے اس طرح گلے نہ لگاؤ۔
میں ان سے لپٹی ہوئی تھی اور انہیں چوم رہی تھی، انہوں نے مجھے پیچھے کرتے ہوئے تھوڑا سا دھکا دیا اور کہا، بابا بس کافی ہے، مجھے کتنا چومتی رہو گی، اب چلی بھی جاؤ، جاؤ اپنے گھر۔ امی نے دیکھا تو کہا، نہ کریں، اسے تکلیف ہوگی۔ بابا نے اپنے کمرے کا دروازہ کھولا اور کمرے میں جا کر دروازہ بند کر لیا۔ مجھے یوں محسوس ہو رہا تھا کہ وہ چاہ رہے ہیں کہ کسی طرح ہم سے آنکھیں بند کر لیں۔ اس رات وہ نہیں چاہتے تھے کہ ہم سب ان کے ارد گرد ہوں، ان کے رویے سے یہ بات واضح تھی۔
کسی کے بچے ہوں، ان سے پیار کرتا ہو، اور ایک خطرناک راستہ جس پر وہ چل کے گیا ہے اور اسے دیکھ چکا ہے، اس کے بارے میں انہیں آگاہ کرنا چاہتا ہے کہ یہاں کھائی ہے اور یہاں بھیڑیے ہوتے ہیں، یہاں یہ ہے، وہاں وہ ہے۔ بہت زیادہ محتاط ہے اور اسے یقین ہے کہ اس راستے میں کیا کچھ ہے۔ امیر المومنین علی علیہ السلام نے جنگ صفین کے بعد امام حسن علیہ السلام کے نام ایک وصیت نامہ لکھا ہے۔ اس کی ابتدا میں یوں لکھا کہ تم میرے وجود کا حصہ ہو، بلکہ اس سے بھی زیادہ تم میرے لیے میری روح، میری جان ہو۔ ہر برائی یا نیکی جو تمہاری طرف آئی ہے، وہ میرے بھی حصے میں آئی ہے۔ اگر موت تمہارا نشانہ لے تو اس طرح ہے کہ جیسے میری جان کو اس نے نشانہ لیا ہو۔ امیر المومنین علی علیہ السلام کا امام حسن مصطفیٰ علیہ السلام سے عشق کا ایک انداز ہے۔ تو میں نے تمہارے کام کو اپنا سمجھا، اور جو کچھ میں نے اپنے لیے چاہا تمہارے لیے بھی چاہا۔ پھر امیر المومنین علی علیہ السلام کا یہ جملہ ہے، فرماتے ہیں کہ اسی کا بے تقوی اللہ ایبنی ولزوم امر بہ، تمہارے لیے میری وصیت خوف خدا اور اس کے احکام پر پابندی ہے۔ عرفا کہتے ہیں سب اہل معرفت معتقد ہیں کہ یہی دو جملے سیر و سلوک اور انسان کی سعادت کے لیے کافی ہیں، یعنی انسان کی تمام سعادت انہی امیر المومنین علیہ السلام کے دو چھوٹے سے جملوں میں پوشیدہ ہے۔ پھر مولا فرماتے ہیں کہ جو کوئی اپنے دل کو یاد خدا کے ساتھ آباد کرتا ہے، خلوت و جلوت میں اس کا کردار دوسروں کے نزدیک خوبصورت ہو جاتا ہے۔
طے تھا کہ پیر کی رات دیر سے جائیں گے، لیکن فلائٹ کینسل ہو گئی اور منگل کو جانا طے پایا۔ ہم سب دسترخوان پر اکٹھے بیٹھے اور مل کر دوپہر کا کھانا کھایا۔ مجھے آواز دی، میں ان کے پاس گئی، ان کے قریب کھڑی ہو گئی، لیکن وہ اس طرح لیٹے ہوئے تھے اور میں ان کے پاؤں کے پاس کھڑی ہو گئی۔ میں نے کہا جی بابا۔ کہتے ہیں بیٹی میرے پاؤں میں درد ہے۔ میں نے پوچھا کیوں؟ کہتے ہیں کہ نہیں معلوم، بہت دنوں سے میرے پاؤں میں درد ہے، گھٹنوں میں بھی بہت درد ہے۔ میں نے ان کے پائنچے اوپر کیے تاکہ پاؤں کو مساج کروں، میں نے دیکھا کہ پاؤں تو سوجے ہوئے ہیں۔ میں بہت حیران ہوئی، تازہ سوجن لگ رہی تھی، یعنی مجھے یوں لگ رہا تھا کہ اگر میں نے زور سے پائنچا اوپر کیا تو ممکن ہے زخم ہو جائے۔ میں نے حیرت سے پوچھا یہ سب کیا ہے؟ آپ ابھی فوراً ہسپتال جائیں۔ مجھے یاد ہے کہ جب کیمیکل بمباری کے اثرات اپنا اثر دکھاتے تھے تو پھیپھڑوں میں زخم ہو جاتے۔ وہ کمال میں حملے کے دوران وہ وائرلیس پر بالکل بات نہیں کر پا رہے تھے۔
یہ جگہ مستحبات کی جگہ ہے، یہ نافلہ شب کی جگہ ہے، یہ خدا سے قریب ترین مقام ہے۔ میرے عزیز، میں اس فوج کا حصہ ہوں کہ جو نہیں سوتے اور انہیں نہیں سونا چاہیے تاکہ دوسرے آرام سے سو سکیں۔ مجھے اپنے آرام کو ان کے آرام پر قربان کرنے دو تاکہ وہ سوئے رہیں۔ میری پیاری بیٹی، آپ میرے گھر میں پرسکون، امن و سلامتی اور عزت و سربلندی کے ساتھ زندگی گزار رہی ہو، لیکن میں کیا کروں اس بے بس بیٹی کے لیے جس کی فریاد سننے والا کوئی نہیں، اور اس روتے ہوئے بچے کے لیے کہ جس کے پاس کچھ بھی نہیں، انہوں نے اپنا سب کچھ کھو دیا ہے۔ بس مجھے اپنا صدقہ کر دو اور ان کے لیے چھوڑ دو کہ میں چلا جاؤں۔ میں چلا جاؤں میری فاطمہ، اور میں کیوں کر رک سکتا ہوں کہ میرا سارا قافلہ چلا گیا ہے اور میں پیچھے رہ گیا ہوں۔ میری بیٹی، میں بہت تھکا ہوا ہوں، 30 سال ہو گئے ہیں کہ نہیں سویا، لیکن اب بالکل نہیں سونا چاہتا۔ میں اپنی آنکھوں میں نمک ڈال لوں گا تاکہ میں آنکھیں نہ جھپک سکوں، کہیں ایسا نہ ہو کہ اس بے گناہ بچے کا سر کاٹ دیں۔
جب تہران پہنچے تو بہت زیادہ بیمار تھے، واقعی کچھ دنوں تک گھر میں نڈھال گرے رہے۔
7 دن رات تک جاگتے رہے، وہ سانس نہیں لے سکتے تھے، کھانسی کرتے رہتے، اور کھانسی اتنی شدید ہوتی کہ ان کا پورا چہرہ نیلا پڑ جاتا۔ ان پر کیمیکل بمباری کے بہت خطرناک اثرات تھے، لیکن کسی سے اس کا ذکر نہیں کیا تھا۔ میں نے بہت تاکید کی لیکن وہ انکار ہی کر رہے تھے۔ میں نے کہا کہ اس طرح تو پھر نہیں ہو سکتا، کہتے ہیں کسی سے کچھ نہیں کہنا، میں نے تمہیں امانت دار جان کر یہ دکھایا ہے۔ میں نے کہا اچھا ٹھیک ہے۔ मैं गई, एक मरहम लाई, उनके पाँव पर मल दी ताकि वो सो जाएं। जब मैं मरहम पाँव पर मल रही थी, अम्मी और मेरी तरफ देखकर कहते हैं, दुआ करो कि मैं शहीद हो जाऊं। जैसे ही उन्होंने ये कहा, मेरी आंखों से आंसू रवा हो गए। मैं ये जुमला सुनने की सकत नहीं रखती थी, ख़ास तौर पर उस वाक़े के बाद। अम्मी ने कहा कि आप ऐसी बातें क्यों करते हैं, आप क्यों बच्चों के दिल को ठेस पहुँचाते हैं, आपको तो मालूम होता है कि जब आप बाहर जा रहे हैं तो कहाँ जा रहे हैं, क्यों इनके दिल को ठेस पहुंचाते हैं। लेकिन अगर इंशाअल्लाह आपकी किस्मत में शहादत लिखी है तो ठीक है, खुदा आपको शहादत का मर्तबा अता फरमाए। ये अम्मी का इंशाअल्लाह आज भी उनके जहन में है। वो कहती हैं कि जब मैंने ये इंशाअल्लाह कहा तो शायद अल्लाह ने ये जुमला मुझसे कबूल कर लिया था, क्योंकि आम तौर पर अम्मी कहती थी, नहीं खुदा ना करे, ये बात ना करें। वो खुद भी नहीं जानती उस दिन क्या हुआ जो ये जुमला उनकी ज़ुबान पर आ गया। हज़रत ज़हरा की विलादत के दिन यौम ख़वातीन की मुनासबत से अम्मी के लिए ख़त लिखा। हमने उस पर एक सरसरी नज़र की, क्योंकि शहादत की बातें इस कदर ज़्यादा हमारे घर में थीं कि हम सब कहते थे कि बाबा तो कहते रहते हैं। मैंने एक दफ़ा कहा है, अगर आपने एक मरतबा और मेरे दिल को ठेस पहुँचाई या मुझे डराया तो मैं रहबर मुअज़्ज़म से आपकी शिकायत करूँगी। बाबा ने फौरन कहा, नहीं नहीं, ये काम न करना, मेरी साख खराब हो जाएगी। यौम ख़वातीन पर अम्मी के लिए लिखा, चूंकि जाने के करीब हूँ, नहीं मालूम किस तरह तुम्हारे 40 साल का हक अदा करूँ।
मेरी अजीज और मेहरबान बीवी हाजिया हकीमा साहिबा, अस्सलामु अलैकुम। मैं वाकई सोच में डूबा हुआ हूँ कि किस तरह खुदावंद मुताल की बारगाह में अपने इन चल चलाओ के दिनों में तुम्हारे 40 साल हक को पूरा कर सकूँ। मुझे तुम्हारी और खुदा की तरफ से मुसलसल दरगुजर और मोहब्बत के सिवा कोई उम्मीद नहीं। मैं तुम्हें तुम्हारे दिन पर मुबारकबाद कहता हूँ और इस 40 साल सब्र पर तुम्हारे हाथों को बोसा देता हूँ, और खुदावंद सुभान से तुम्हारे लिए फातिमी ज़िंदगी के साथ तूले उम्र की दुआ करता हूँ। मज़ीद ये कि यौम मादर की मुनासिबत से पहला साल तुम अपनी माँ के बग़ैर गुजार रही हो, तुम्हारे लिए सब्र और उस मुजाहिदा मरहुमा के लिए इलाही अजर और मगफरत का दुआगो हूँ। अपने इलाही हक को अदा करने से कासिर तुम्हारा शरीक हयात।
इस मर्तबा उन्होंने अम्मी को जोर से सीने लगाया। मेरे जहन पर इसके गहरे असरात मुरतब हुए और मैं सोचती रही कि इस दफ़ा ऐसा क्यों। अम्मी से कहते हैं कि यकीनी तौर पर आप मुझे हर हवाले से माफ़ करेंगी। अम्मी ने कहा कि आप कैसी बातें कर रहे हैं, बल्कि आप हमें माफ़ करें। हमने आपको इस ज़िंदगी में बहुत सी अजियतें पहुँचाई, तकलीफ़ें दी हैं। मुझसे कहा, ज़रा ताकीद के साथ हुसैनपुर जाफरी से कहो कि वो इस सफ़र में मेरे साथ न आए। मैंने हैरत से पूछा, अजीब बात है, क्या ऐसा मुमकिन है कि वो आपके हमरा न जाएं? अगर पूर जाफरी आपके हमरा हों तो आपके हवाले से हमें तसल्ली रहती है।
जनाब, पूर जाफरी तकरीबन 40 साल बाबा के हमरा रहे हैं। किरमान के दौर में, जंग के ज़माने में हमेशा बाबा के साथ रहे हैं। बाबा हमेशा एक मिसाल दिया करते थे, कहते थे, पूर जाफरी बिल्कुल एक माँ की तरह मेरा ख्याल रखता है, यानी माँ की तरह वह बाबा की देखभाल करते थे।
रात में वो बाबा के कमरे के बाहर बैठ जाया करते थे, जब तक बाबा के कमरे की लाइट बंद नहीं हो जाती थी, जब तक वो मुतमिन ना हो जाते कि बाबा सो गए हैं, वो नहीं सोया करते थे। और सुबह वो जानते थे कि बाबा कब जागते हैं, इससे पहले के बाबा जागें वो उठकर कमरे के बाहर जा बैठते, ताकि अगर बाबा को कोई काम हो तो वो वहाँ मौजूद हों।
जनाब, पूर हुसैन जाफरी बहुत प्यारे दोस्त थे, वो हज कासिम में जम हो चुके थे, उनमें डूब चुके थे। उनकी हर चीज़, यानी जान और रूह, जिस्म, सब हज कासिम थे।
जब हमारे दोस्त इकट्ठे होते थे, हम कहते थे कि ये जनाब पूर जाफरी ऐसे हैं कि अगर ये दुनिया से जाएं तो खुदावंद बग़ैर हिसाब किताब के इन्हें जन्नत भेज देगा। इंतहाई मुखलिस, जानिसार और मुजाहिद इंसान थे।
इस आखिरी सफ़र में हाज कासिम नहीं चाहते थे कि जनाब पूर जाफरी उनके हमरा जाएं। मेरे ख्याल में चूंकि वो जानते थे ये उनका आखिरी सफ़र है, इसलिए वो चाहते थे कि हुसैनपुर जाफरी यहीं रह जाएं।
मैं नीचे गई और जनाबपुर जाफरी से कहा, जनाबपुर जाफरी, क्या मुमकिन है इस दफ़ा आप हमारे पास रहें और बाबा के हमरा ना जाएं? उन्होंने एक मरतबा मेरी तरफ़ देखा और कहा, नहीं, क्या मुमकिन है कि मैं हाजी को बयाबानों वीरानों में यूं ही छोड़ दूँ? मैं हाजी को अकेले नहीं छोड़ सकता, मैं हर सूरत में उनके हमराह जाऊंगा। मैंने कहा, बाबा आपकी बीवी बच्चों के हवाले से बहुत फिक्रमंद हैं। कहा, हरगिज नहीं, मेरी सारी जिंदगी हाज कासिम पर कुर्बान है। बाबा से कहो इस बात को जहन से निकाल दें। मैं ऊपर आई और बताया कि वो किसी सूरत नहीं मान रहे। बाबा ने इस तरह मुंह बनाया जैसे कह रहे हो, काश हो जाए ये मेरे साथ ना आए।
मेरे प्यारे भाई हुसैन, 30 सालों के बाद, खास तौर पर आखिरी 20 साल में तुम्हारी सांस मेरी सांसों की रवानी थी। पहला सफर तुम्हारे बगैर कर रहा हूँ। सारे सफर के दौरान अपनी आदत के तहत कई मर्तबा तुम्हें आवाजें दे चुका हूँ। सब लोग हैरान थे, हवाई जहाज में, गाड़ी में कई बार मैंने देखा तुम्हारी जगह खाली थी। उससे मुझे पता चला कि मैं तुम्हें बहुत चाहता हूँ। तुम हमेशा न सिर्फ मेरे जिस्म की हिफाजत किया करते थे बल्कि मेरी रूह की भी निगरानी करते थे। आराम करने पर ताकीद, खाना खाने और सोने पर जोर देना किसी बच्चे का अपने वालिद का ख्याल करने से बढ़कर था। पिछले 20 सालों से तुमने लगातार इस बात को यकीनी बनाया है कि मेरा सारा वक्त इस्लाम और जिहाद पर सर्फ हो, और हरगिज ये इजाज़त न दी कि मेरा वक्त बेकार के कामों में ज़ाया हो जाए। ऐ मेरे अजीज हुसैन, मैं गवाही देता हूँ कि तुमने अपनी जिंदगी के ये 30 साल पूरे खुलूस, पाकीजगी, नेकी और सच्चाई के साथ इस्लाम के लिए कुर्बान कर दिए हैं। तुम वफा, सच्चाई, खुलूस और राज को राज रखने में बेनजीर हो।
उस दिन उनके अजीब काम थे, फैसला नहीं कर पा रहे थे कौन से कपड़े पहने। 2-3 मरतबा कपड़े तब्दील किए। एक मरतबा कपड़े पहने और मुझसे पूछते हैं, ये अच्छे लग रहे हैं? मैंने कहा, बहुत अच्छे हैं। कहते हैं, नहीं मैं दूसरे पहन कर आता हूँ।
हाज कासिम हमेशा उमदा, नफीस और मुनासिब कपड़े ज़ेब-ए-तन करते थे।
यहाँ तक कि हम जो उनकी औलाद थे हमें कहते थे कि अगर तुम्हारी चादर गंदी है, अगर तुम्हारा जाहिर ठीक नहीं या तुम्हारे कपड़े ना मुनज्जम ना मुरत्तब हैं तो मेरे साथ मत चलो।
बाबा जो हैं वो ज्यादा आसाइश पसंद नहीं थे लेकिन बहुत तरतीब से जिंदगी गुजारते थे। वो सफाई सुथराई में बहुत मोहतात थे। उनकी कोशिश होती थी कि उजले अच्छे कपड़े पहने। वो गहरा नीला रंग बहुत पसंद करते थे।
फिर कपड़े बदल कर आए। मैंने कहा, इसमें क्या फर्क है, कुछ ऐसा पहने जो आपके लिए आराम दे हो। कहते हैं, नहीं चाहता हूँ अच्छी तरह जाऊं, इस सफर में खूबसूरत नजर आऊं। जब 2-3 मरतबा कपड़े बदले तो कहते हैं, जाओ मोबाइल लेकर आओ, मेरी तस्वीर बनाओ। मैंने पूछा, किस लिए? कहते हैं, मैं खुद को देखना चाहता हूँ कैसा दिखता हूँ। मैंने कहा, अच्छा। मैं मोबाइल लाई, वो खड़े हो गए और उन 2 कपड़ों के दरमियान जो वो फैसला नहीं कर पा रहे थे कि कौन सा पहने, एक को पसंद कर लिया।
मैं बाबा की चीज़ें लेकर जाता और गाड़ी में रख दिया करता था और नीचे बाबा के हमराह जाया करता था। हमेशा मैं बाबा के हाथ पर भोसा करता था और गर्दन पर भी। उस वक्त मैंने बाबा की गर्दन पर भोसा लिया तो बाबा ने मेरे कान में कहा कि अपने बहन भाइयों का ख्याल रखना।
अचानक मुझे नहीं मालूम क्या हुआ, हकीकत में ये सब बातें बाबा की आदत और अतवार के साथ मेल नहीं खाती थी, बिल्कुल भी नहीं। एकदम पीछे पलटे और कहते हैं, जैनब मैं तुमसे बहुत राजी हूँ। मुझे धड़का लगा और मैं चुप हो गई, क्योंकि वो कभी भी हमारे सामने या दूसरों के सामने अपने बच्चों की तारीफ नहीं किया करते थे। हमेशा यही कहते कि आपके बच्चे मेरे बच्चों से बेहतर हैं। एक लम्हे के लिए मेरा दिल बैठ गया।
खित्ते में मौजूद मखसूस सूरत हाल के तनाजुर में वो मुसलसल सफर में रहते थे खित्ते की जरूरत के मुताबिक।
उन्होंने कहा कि जुमरात की शाम मैं इंशाल्लाह बगदाद की तरफ सफर करूंगा और जुमे के दिन वहां वजीर आजम जनाब आदिल अब्दुल मेहदी से मुलाकात करूंगा।
इराक की हर लम्हा बदलती सूरत हाल ऐसी थी कि उन्हीं दिनों इराकी वजीर आजम की बहुत दिलचस्पी थी कि उनसे मुलाकात करें। हमने चूंकि जनाब डॉक्टर आदिल अब्दुल मेहदी की जानिब से इसरार देखा तो हम यही समझे कि कोई ज़रूरी काम है, लिहाजा उनका पैगाम हाज कासिम सुलेमानी तक पहुंचा दिया। जब मैंने उनसे बात की कि जनाब डॉक्टर आदिल बहुत जल्द आपसे मुलाकात के ख्वाहिशमंद हैं, تو انہوں نے کہا کہ ٹھیک ہے، میں کوئی پروگرام ترتیب دیتا ہوں اور جا کر ان سے ملاقات کرتا ہوں۔
میں نے کہا، جناب ان دنوں اس قسم کے حالات میں ذرا احتیاط کریں، ہمیشہ محتاط رہیں۔ لیکن ابھی مجھے لگ رہا ہے کہ امریکیوں نے خود کو کسی کام کے لیے تیار کر رکھا ہے۔ میں نے دیکھا ہے کہ ان آخری مہینوں میں بہت سے امریکی رسالے، امریکی اخبارات، رسائل، الیکٹرانک میڈیا بہت زیادہ آپ کے اوپر متمرکز ہوئے ہیں۔ وہ خطے میں آپ کے کردار اور آپ کی حیثیت کے بارے میں کافی عرصے سے بہت زیادہ بات کر رہے ہیں۔
حالات و واقعات کے اعتبار سے شہید سلیمانی مسلسل خطرے میں تھے، شہادت سے قریب تھے۔ میں چونکہ زیادہ تر یہاں ہوتا تھا اور وہ معمولاً عملی میدان میں ہوا کرتے تھے، لہذا ملک کے اعلیٰ حکام جب بھی ہمیں دیکھتے تو پہلی بات جو کرتے وہ یہی ہوتی تھی کہ محتاط رہیں، حاج قاسم سلیمانی کہیں ان کے ساتھ کوئی حادثہ نہ ہو جائے، کہیں کوئی نقصان نہ ہو جائے۔ یہ سب اسی وجہ سے تھا کہ وہ خطرات میں گھرے ہوئے ہوتے تھے۔
حاج قاسم کے لیے ہمیشہ خطرہ تھا، خود ان کے لیے، ان کے گھر والوں اور قریبوں کے لیے۔ سب اسی فکر مندی میں ہوتے تھے کہ حاج قاسم جا رہے ہیں، ممکن ہے کہ بالکل میدان جنگ کے جیسا تھا، یعنی ہو سکتا ہے کہ واپس نہ آئیں۔ خطرناک حالات اور دھمکیوں کے تناظر میں یہ خیال ہمیشہ رہتا تھا۔
ایک امریکی میگزین کے فرنٹ پیج پر ایک سرخی نے، ایک ہیڈنگ نے مجھے اپنی طرف متوجہ کیا، اور وہ فوجی وردی میں حاج قاسم کی تصویر تھی، اور بڑے بڑے حروف میں لکھا تھا، وہ جنرل جس کا کوئی متبادل نہیں۔ لہذا مجھے خطرے کا احساس ہوا۔ اسی وجہ سے میں نے ان سے کہا، ان چیزوں کا مطلب ہو سکتا ہے خدا نہ کرے کچھ کرنے کے لیے تیار ہونا ہے، اور اب وہ اس کے لیے امریکی رائے عامہ اور عالمی رائے عامہ کو تیار کرنا چاہتے ہیں۔ ان باتوں پر حاج قاسم ہمیشہ کی طرح مسکراتے، ہنستے اور مذاق کرنے لگے، اور پھر کہتے ہیں، انشاءاللہ احتیاط کروں گا، لیکن یہ اللہ تعالیٰ ہی ہے جو ہر چیز کا تعین کرتا ہے۔
انہوں نے مجھ سے کہا کہ اگر مجھے کچھ ہو جائے تو میرا وصیت نامہ فلاں جگہ پر رکھا ہے، اور تمہاری والدہ کو بھی میں بتا چکا ہوں، تم بھی یاد رکھنا۔ یہ سن کر میری حالت اچانک تبدیل ہو گئی۔ میں نے ہمیشہ اپنے جذبات پر کنٹرول رکھا ہے اور کبھی بھی بابا کے سامنے نہیں رویا، لیکن جب بابا نے یہ باتیں مجھ سے کہیں تو میں اپنے آپ پر قابو نہ رکھ سکا۔ میں نے کہا کہ آپ کیوں یہ سب باتیں کر رہے ہیں؟ کیا آپ کو اپنی ان باتوں سے ہمیں پریشان کرنا اچھا لگتا ہے، جبکہ آپ ہمارے احساسات کو اچھی طرح جانتے ہیں کہ ہم سب آپ سے کس حد تک وابستہ ہیں؟ پھر میں جا کر گھر کے کونے میں بیٹھ گیا تو بابا میرے پاس آ گئے اور کہنے لگے، ارے بھائی، تم تو گھر کے ذمہ دار مرد ہو، تم کیوں رو رہے ہو؟ میں نے کہا، بابا اگر آپ چلے گئے تو میں اکیلا رہ جاؤں گا۔
حقیقتاً یہ سب بہت مشکل ہے، 30 سال بابا کے بغیر زندگی بسر کرنا، ہر وقت ہر آن دل میں خوف رہنا۔ ایک دن میں بہت زیادہ رو رہی تھی تو بابا آئے اور کہنے لگے، میری بیٹی رویا مت کرو، اپنے دل کو شہدا کے بچوں کے دل کے ساتھ رکھو اور ان کے احساسات کو محسوس کرو۔ میں نے کہا، بابا دیکھیں، ہم میں اور ان کے احساسات میں فرق ہے، حالانکہ شہدا کے بچوں کو یقین ہو چکا ہے، ان کے بابا جا چکے ہیں، وہ شہید ہو گئے ہیں، اور اب وہ اس یقین کے ساتھ اپنی زندگی کو آگے لے کر چل رہے ہیں، جبکہ ہم ہر وقت، ہر دن، ہر لمحہ ہی گھر کے فون یا دروازے کی بیل کے بجنے پر لرز جاتے ہیں کہ یا اللہ خیر رکھنا۔
جب وہ گاڑی میں بیٹھے، گاڑی چلی اور وہ دروازہ بند کر رہے تھے، نہیں معلوم کیوں، حقیقت میں کبھی بھی یہ جملہ میری زبان پر جاری نہیں ہوتا، یعنی کبھی بھی میں نے امی کی طرف دیکھا اور کہا، مجھے یوں لگ رہا ہے بابا چاہتے ہیں اب شہید ہو جائیں۔ امی نے میری طرف ایک نظر دیکھا اور کہا، ایسی بات نہ کرو، خدا نہ کرے۔ امی نے کہا، کیوں ایسی بات کر رہی ہو؟ میں نے کہا، اس مرتبہ کچھ الگ ہے۔
خدایا، اس لمحے کے لیے میں 30 سال لڑتا رہا ہوں، میں نے عشق کے اپنے تمام رفقا کے ساتھ دست و پنجہ نرم کیا ہے، دسیوں زخم کھائے ہیں، یہ نئی دلہن میرا حق ہے اور میں اسے ڈھونڈ رہا ہوں۔ میں نے اس کے انتظار میں بہت سو کو تمہاری طرف بھیجا ہے۔ جہاز کے قریب اس نے مجھ سے کہا، اوپر جاؤ، حاج قاسم کو تم سے کام ہے۔ میں نے پوچھا، حاجی کون؟
उसने बताया कि हाज कासिम आए हैं। मैंने पूछा, हाजी आए हैं? उसने कहा हाँ। उस वक्त तक मुझे यकीन नहीं था। मैं थोड़ा रुका तो देखा पूर हुसैन जाफरी ऊपर से नीचे आ रहे हैं और हाथ हिला रहे हैं। फिर यकीनी था कि हाज कासिम आए हैं। पूर जाफरी के होने का मतलब है कि हाज कासिम भी साथ हैं। मैं ऊपर गया, जहाज़ में अगली नशिस्त पर वो बैठे थे, मास्क लगा रखा था। खैरियत दरियाफ़ की और कहा, जनाब हम तो दंग रह गए, आपने इतला नहीं दी। कहते हैं एक दुरूद पढ़ो और इस हैरत से बाहर आ जाओ। एक दुरूद पढ़ा और फिर हम गाड़ी में बैठे, रेस्ट हाउस पहुँचे। उनका कमरा साफ़ सुथरा मुरतब किया। हाज कासिम मुझसे पहले के सोने जाएं, मुझसे कहते हम कल सुबह बहरूत चलेंगे, रात वापस आएंगे और फिर देखो कि इराक़ के लिए कब फ़्लाइट है, ताकि हम फौरी इराक़ चले जाएं। यहाँ से सीधे इराक़ जाएंगे। मैंने कहा अच्छा। बैरूत के सफ़र से मुतालिक आप जानते हैं कि हाज कासिम सिर्फ खुदा हाफिजी की खातिर बैरूत गए थे, क्योंकि एक दो हफ्ते पहले ही वो बैरूत में थे।
वो जब भी लबनान आते हमसे मिलने ज़रूर आते थे। वो इस घर में आते और वो इसे अपना घर तसव्वुर करते थे। वालिद साहिब हाज अम्माद की शहादत के बाद हाज कासिम से हमारी जान पहचान हुई।
शहीद अम्माद मुगनिया से मैं मिल चुका था। बाबा की उनसे बड़ी अजीब दोस्ती थी। वो आपस में बहुत अच्छे दोस्त थे। एक कमीज़, वो कमीज़ जो शहीद मुगनिया ने बवक्त शहादत पहन रखी थी, वो कपड़े जो उस वक्त उन्होंने पहन रखे थे, बाबा ने उसे फ्रेम करके अपने कमरे में लगा लिया था।
उस रात बाबा शहीद इमाद मुगनिया की कमीज़ साथ ले आए, और वो कमीज़ जो शहीद की शहादत के वक्त उनके जिस्म पर थी, सुबह तक अम्मी के साथ बैठे रहे, रोते रहे, और शहीद अमाद के जिस्म के जो जर्रात थे वो उस कमीज़ से चुनते रहे।
अपनी शहादत से दो दिन पहले हम बिल्कुल भी नहीं सोच रहे थे, यानी उनके आने का अभी वक्त नहीं हुआ था। एक अचानक मुलाकात हुई। मैंने उनसे कहा, मुझे ऐसा लग रहा है कि आपने जाने का इरादा कर लिया है या आपके जाने का वक्त करीब हो चुका है। मैं आपसे दरख्वास्त करती हूँ कि ज्यादा वक्त हमारे पास रहें, हम आपकी मौजूदगी से फैज़ो बरकात हासिल करना चाहते हैं। मैं दोबारा अपने वालिद को खोने के लिए तैयार नहीं हूँ, मेरे लिए मुश्किल होगा मैं इस किस्म की जुदाई के लिए खुद को आमादा करूँ। यूँ गुफ्तगू होती रही और उन्होंने मुझसे कहा, इस तरह की बातें ना करो, मौत और ज़िंदगी खुदा के हाथ में है, हम अपना फरीज़ा अंजाम दे रहे हैं और शहादत मेरी आरज़ू है। हमेशा की तरह जाने से पहले इजाज़त चाही, कहा इजाज़त दें। मैंने कहा नहीं, मैं चाहती हूँ कुछ देर और ठहरें। वो ठहर गए, लेकिन थोड़ी देर ठहरे। नमाज का वक्त हो गया, हम सब ने उनकी इक्तदा में नमाज अदा की। वो हमेशा नमाज के कुनूत में पढ़ते थे, रब्बी अदखिलनी मुदखला सिदका, अक्सर ये जुमला उनका जिक्र था। मैं हमेशा कोशिश करती थी उनका कुनूत सुनूं। वो इस दुआ को दूसरी दुआओं से ज़्यादा पढ़ते थे। मेरी एक मखसूस आदत थी, जब भी मैं उन्हें खुदा हाफिजी कहती दरवाजे पर खड़ी हो जाती और आखिरी मरतबा उनको देखती थी। हमेशा मैं ये काम करती थी और उस मरतबा भी ये काम किया।
आखिरी बार जब हम मिले, हाज कासिम रिजवानुल्लाह ताला अलैह की शहादत से एक दिन या कुछ घंटे पहले की बात है, बुध के दिन जोहर के बाद। जैसा कि मैंने कहा, यकम जनवरी 2020 तारीख थी जब हमारी मुलाकात हुई। मैंने कहा, हाजी आपने मुझे सफ़र से हैरान कर दिया, क्योंकि मैंने दोस्तों से सुना था कि आप आइंदा दो या तीन हफ्ते तक लबनान आने का इरादा नहीं रखते। उन्होंने भी जवाब में कहा, ठीक है, ताहम कल यानी मंगल के दिन मेरे जहन में आया कि आपसे मुलाकात करूं। यूं ही दिल में शदीद ख्वाहिश पैदा हुई कि आपसे मिलूं, तो मैं चला आया। हम आमतौर पर अपनी मुलाकात में खित्ते की सूरत हाल पर बात करते थे। हम मुल्क से मुल्क शुरू करते थे और ताज़ा वाकयात, तब्दीलियों और पेशरफ्त का, बदलते हालात का जायज़ा लेते थे। मरकजी मौजू इसराइल और उसके साथ नबर्द आजमाई होता था। नीज खित्ते में रूनमा होने वाली तमाम तब्दीलियाँ और अमरीकी मनसूबों के साथ मुकाबला भी ज़ेर बहस रहता था। हमसे और दूसरों के साथ तमाम मुलाकातों में उनकी ख़ास आदत थी, और वो ये कि अपने हाथ से हर चीज़ को खुद लिखा करते थे, यानी सिर्फ मुश्किलात सुनने पर इक्तफा नहीं करते और हर बात को अपनी डायरी में नोट किया करते थे। ताहम इस मुलाकात में वो चाहते थे कि ज़्यादातर बात की जाए। हम बात करते रहे और उन्होंने सिर्फ चंद एक मौजूआत का उनवान लिखा, यानी अपनी हमेशा की आदत के बरखिलाफ़ वो तमाम तफसीलात نہیں لکھ رہے تھے۔ حاج قاسم رضوان اللہ تعالیٰ علیہ اس ملاقات میں بہت زیادہ مطمئن اور پرسکون تھے، یعنی ایرانی بھائیوں کے بقول سر حال تھے۔ اور اس بارے میں میں نے کہا، آج مجھے محسوس ہو رہا ہے آپ کی نورانیت، آپ کے چہرے کا نور بہت زیادہ ہے، انشاءاللہ خیر ہے۔ لیکن ایک چیز جس نے آخری ملاقات میں میری توجہ اپنی طرف مبذول کرائی وہ یہ تھی کہ حاج قاسم نے، اور غیر معمولی طور پر، برادر ابو مہدی مہندس کی بہت زیادہ تعریف کی۔ حالیہ واقعات میں ان کے کردار، اخلاص، سچائی اور ایک غیر معمولی شخصیت ہونے کا ذکر کیا۔ ہماری اس گفتگو کے دوران دفتر کے ایک آدمی نے تصویریں لینا شروع کیں۔ اس نے بہت سی تصویریں لیں۔ عام طور پر حاج قاسم اس کے ساتھ مذاق کرتے اور کہتے بس کافی ہے، رہنے دو، لیکن اس مرتبہ انہوں نے اسے کھلی چھٹی دی کہ جتنی چاہے تصویریں لو۔
حاج قاسم جب بیروت گئے تو جناب سید حسن سے ملاقات ختم ہونے کے بعد شہید عماد مغنیہ کے گھر ان کے اہل خانہ سے ملنے گئے، اور یہ بات خود شہید عماد مغنیہ کی بیٹی نے ہمیں بتائی۔
چند گھنٹوں بعد میرے دل نے بار بار کہا، مجھے ایک مرتبہ پھر ان سے بات کرنی ہے۔ میں نے انہیں کال کی۔
میں نے کہا، جناب معذرت چاہتا ہوں، فاطمہ مغنیہ کی کال ہے، کہتی ہیں آپ سے ضروری بات کرنی ہے۔ حاج قاسم نے کہا، میں ابھی دو گھنٹے پہلے تو وہاں تھا، آپریٹر نے کہا وہ تاکید سے کہہ رہی ہیں کہ آپ سے بات کرنی ہے۔ حاج قاسم نے کہا، اچھا بات کراؤ۔
انہوں نے مجھے کال کی اور کہا، خیریت ہے؟ ابھی تو میں آپ ہی کے پاس تھا۔ میں نے کہا، میں آپ کے عراق کے سفر سے پریشان ہوں اور میرے دل کو بالکل بھی چین نہیں آ رہا، خدا کا واسطہ آپ نہ جائیں۔
فاطمہ نے کہا، امو آپ سفر پہ نہ جائیں، امو یہ سفر اچھا نہیں ہے، مجھے نہ جانے کیوں کچھ بھی اچھا نہیں لگ رہا۔ حاج قاسم نے کہا، بیٹی میں اپنے مقتل کی طرف جا رہا ہوں، میں اپنی شہادت گاہ کی طرف جا رہا ہوں۔
میں نے تب اس جملے کے سخت ہونے کی وجہ سے کوشش کی کہ ظاہر کروں جیسے میں نے یہ جملہ نہیں سنا۔ خدا حافظی کرتے ہوئے انہوں نے کہا، میں جا رہا ہوں، اور تم جانتی ہو کہ ایک مرتبہ بھی ایسا نہیں ہوا کہ جب میں کسی کام کے کرنے کا ارادہ کروں تو پھر اس معاملے میں شک کروں یا اپنی رائے تبدیل کروں۔ میں عراق کی طرف جا رہا ہوں۔ پھر ہم نے خدا حافظی کی۔
وہ آئے اور پوچھا، فلائٹ کب ہے؟ وہی بدھ کی رات۔ میں نے کہا، ایک فلائٹ جمعرات کی رات بھی ہے اور ایک جمعے کی رات بھی۔ کہتے ہیں ٹھیک ہے، جمعرات کی رات کا فائنل کرو، ہم جائیں۔ کہتے ہیں وہ میرے ایک عزیز سے بھی کہو، وہ بھی آ جائے۔ میں نے پوچھا، جناب کیا اس سفر میں ان کا ہونا ضروری ہے؟ کہتے ہیں ہاں، اسے کہو آ جائے، جہاز میں کچھ مہمان آ رہے ہیں، پانی دینا ہوگا، کچھ اور بھی ہے، کہو فلائٹ پر آ جائے، پھر واپس آ جائیں گے۔ میں نے کہا، جی بہتر۔
فلائٹ میں میرا کام یہ تھا کہ خود حاجی یا پور جعفری سے پوچھ لیتا تھا کہ کیا چاہیے۔ ایک دم پاؤں پر ہاتھ رکھ کر آہ آہ کر رہے تھے۔ میں سامنے تھوڑا دور بیٹھا دیکھ رہا تھا۔ میں نے پوچھا، کیا ہوا آغا؟ کہتے ہیں میرے پاؤں میں درد ہے۔ میں وہیں جہاز کے فرش پر بیٹھ گیا اور پاؤں دبانا شروع کر دیا۔ انہوں نے ٹوپی سر سے اتار کر گھٹنے پر رکھ لی اور ہر دفعہ دبانے پر لمبا سانس لیتے۔ جیسے جیسے میں پاؤں ملتا یا دباتا، وہ بار بار میرے سر کو چوم رہے تھے۔
سب سے عجیب بات یہ ہوئی کہ اس صبح انہوں نے مجھے کال کی آخری مرتبہ، میرا خیال ہے کہ فلائٹ سے ایک دو گھنٹے پہلے رابطہ ہوا، یعنی شام سے عراق کی فلائٹ سے پہلے، شاید رات کے 9 بجے تھے، اگر میں غلطی نہیں کر رہی تو یہی وقت تھا۔ انہوں نے کال کی تو میں نے فون اٹھایا، سلام کیا تو کہتے ہیں، تم نے بہن کی طرف نہیں جانا تھا؟ میرا خیال تھا کہ میں فون کروں گا تو تم نہیں اٹھاؤ گی۔ میں نے کہا کہ ہاں، لیکن ابھی گھر کے کچھ کام کر رہی تھی، کوئی جلدی نہیں ہے، چلی جاؤں گی۔ کہتے ہیں نہیں، ابھی جاؤ، تمہاری امی بھی گھر نہیں ہیں، تم گھر میں اکیلی نہ رہو۔ بہت زیادہ تاکید سے کہہ رہے تھے کہ میں گھر میں اکیلی نہ رہوں۔ اس بات پر اتنی زیادہ تاکید کرنا مجھے بہت عجیب لگ رہا تھا۔
میں ایئرپورٹ گیا اور تقریباً رات 9:30 کا وقت تھا، سارے کام انجام دیے اور حاجی کا انتظار کر رہے تھے، لیکن حاجی جلدی آ گئے۔ کہتے ہیں میں نے اپنے گھر والوں کو بہت تنگ کیا ہے، کبھی ان کے پاس زیادہ وقت نہیں گزارا، ساتھ نہیں رہا، دور ہی رہا ہوں، مجھ پر ان کا بہت حق ہے۔
جہاز کے اندر हम हाजी आका के आने का इंतजार कर रहे थे।
वो आए और ऊपर जाने लगे तो मुझे एक मर्तबा यूं इशारा किया, इसी हद तक, जबकि पहले वो अच्छी तरह खुदा हाफिजी किया करते थे, हाथ मिलाते थे, कंधे पर जोर से थपकी देते थे।
मैंने महसूस किया हाजी आका मेरे पीछे हैं। मुझे नहीं मालूम था कि हाजी आका मेरे पीछे खड़े हैं। हाज कासम उसी उंगली के साथ मुझे यहाँ से पकड़ा और कहा, मुझे माफ़ कर दो, मैंने तुम्हें बहुत तकलीफ दी है। खुदा की कसम, खुदा की कसम। मैंने कहा, अस्तग़फिरुल्लाह, मैं आपके कुर्बान जाऊँ, ये क्या बात है। यूं ही मास्क लगा रखा था, हाजी आका ने टोपी आंखों तक नीचे कर रखी थी और मास्क भी यहाँ तक था। हाजी आका का चेहरा बिल्कुल वाज़े नहीं था। कहते हैं हमारी वजह से मुसाफिरों का वक्त तो ज़ाया नहीं हुआ। मैंने कहा, नहीं जनाब, अभी आखिरी मुसाफिर सवार हुआ है। कहते हैं हकुन नास है। हम बैठ गए, जहाज़ का दरवाज़ा बंद हो रहा था। हमने खुदा हाफजी की और पूछा, कोई काम तो नहीं। फिर दरवाज़ा बंद हो गया और जहाज़ रनवे पर चलने लगा। थोड़ी ही देर में उसने उड़ान भर ली।
इंसान की ज़िंदगी दुनिया में बहुत तेज़ रफ्तारी के साथ गुजर जाती है। हम सब बहुत जल्द एक दूसरे से अलग हो जाते हैं। हमारे और हमारे अजीज़ों के दरमियान फासला हो जाता है। हमें गरीबाना एक गढ़े, एक तंग जगह और एक कब्र की वहशत में रख देते हैं। उस हालत में सिवाय इंसान के अपने अमाल के कोई उसकी फरियाद सुनने वाला नहीं होता, क्योंकि सिर्फ अमाल का चिराग ही है जो काबिले कबूल है, क्योंकि उसकी रोशनाई ना ख़त्म होने वाली और हमेशा की जुल्मत और तारिकी को ख़त्म कर सकती है।
हाजी के पास एक बैग था जो उन्होंने पाँव के दरमियान रखा हुआ था। सुरमई रंग की कीमती पेंट पहन रखी थी। ओलिवियर कंपनी की एक गहरे नीले रंग की शर्ट ज़ेबे तन कर रखी थी और एक कोट था। पुरसुकून होकर नींद दराज हो गई और आंखें मूंद ली। सारा रास्ता सोए रहे, बिल्कुल नहीं जागे। जिन हाजी आका को मैं जानता था, वो फ्लाइट में दौरान सफ़र उनके हाथ में कागज़ कलम होता और वो कुछ लिख रहे होते थे। एक डायरी होती थी जिसमें कुछ लिखते रहते थे। ये एक पहली फ्लाइट थी जिसमें उन्होंने सर को टेक लगाई और बगदाद एयरपोर्ट के रनवे पर जहाज़ उतरा। जहाज़ के पहिए ज़मीन से लगे तो उस वक्त हाजी आका जागे। ये एक पहली फ़्लाइट थी जिसमें उन्होंने सर को टेक लगाई और बगदाद एयरपोर्ट के रनवे पर जब जहाज़ उतरा, जहाज़ के पहिए ज़मीन से लगे तो उस वक्त हाजी आका जागे। आमतौर पर जब मैं उनके हमराह सफ़र पर जाता, वो चीज़ जो मैंने देखी है और उसका गवाह हूँ, यानी मैं वाजह करना चाहता हूँ कि किसी और ने मुझे नहीं बताई, हाजी आका पायलट के कारपेट में चले जाते थे, कैबिनेट या कारपेट में पायलट से हाल चाल पूछते, उसका शुक्रिया अदा करते, उसके असिस्टेंट से सलाम दुआ करते, आगे मौजूद अमले को शाबाश कहते। उस दिन हाजी आका ने जिस एक शख्स से खुदा हाफजी की, वो मैं था। जहाज़ की सीढ़ियों के पास गाड़ी आकर रुकी। हाजी आका ड्राइवर के पीछे बैठ गए। पहली गाड़ी चली, काले रंग की गाड़ी थी, दूसरी रनवे पर थी, लेकिन जहाज़ के करीब आ गई। दूसरे दोस्त उसमें बैठ गए।
तकरीबन 10:30 बजे मैं सोने के लिए चला गया। अभी मेरी आँख ही लगी थी, यानी एक या एक से कुछ ज़्यादा वक्त हो गया था। मैंने महसूस किया कि एक आदमी मेरे दरवाज़े पर आया है। कहा, बैरूत से जनाब हिजाजी की कॉल है, उन्हें आपसे कोई ख़ास काम है। मैंने कहा, अच्छा। मैं कमरे से बाहर आया। मैं नीचे उतरा, जनाब हिजाजी को कॉल की। उन्होंने पूछा, सैयद हाजी कब गए? मैंने कहा, आज कासिम तकरीबन 10:30 बजे गए, क्योंकि इराक़ और हमारे वक्त में एक घंटे का फ़र्क था, इसलिए मैंने कहा 10:30 यहाँ से गए। मेरा ख्याल है कि 10:30 या 11 या 12:15, यानी यहाँ पर बगदाद के मुताबिक 1:15 बजे, क्योंकि हमारे उनके साथ एक घंटे का फ़र्क था। मैंने बताया कि वो इस तरह से गए। उन्होंने मुझसे कहा, ज़रा मालूम करो, ज़ाहिरन बगदाद एयरपोर्ट पर कोई हादसा पेश आया है।
सारे मुसाफिर जहाज़ से उतर गए और पेट्रोल वाली गाड़ी जहाज़ के करीब आ गई ताकि पेट्रोल भर दे, यानी जहाज़ का ईंधन। जब पाइप लगा दिए गए तो सिर्फ 3 मिनट बाद इस अमल को रोक दिया गया, यानी ईंधन पाइप में नहीं जा रहा था, बंद कर दिया गया था। जहाज़ का इंजीनियर आया और कहता है, हमें पेट्रोल नहीं दिया जा रहा। पूछा गया, क्यों? कहता है, नोटिस आया है कि बगदाद एयरपोर्ट को बंद कर दिया गया है। क्यों? कहता है, सिक्योरिटी वजूहात के बिना पर। तकरीबन 1:40 या 45 मिनट तक हम बगदाद एयरपोर्ट पर थे, यहाँ तक कि पेट्रोल भरा गया। तकरीबन कुछ इस तरह की बात थी।
1:30 बजे या 2 बजने में 20 मिनट पर आधी रात के वक्त मैंने बहन से कहा मैं चलती हूँ। बहन की ताकीद थी कि नहीं, क्योंकि अभी मोहम्मद रजा घर नहीं पहुँचा था। उसने कहा कि यहीं ठहरो जब तक रजा घर पहुँच जाए।
मैं जैनब को लेने फातिमा के घर पहुँचा, फिर हम वहाँ से चले।
थोड़ी ही देर में मेरे मोबाइल पर एक खबर आई कि बगदाद एयरपोर्ट पर दो गाड़ियों को निशाना बनाया गया है।
हमने इस बात को संजीदा लिया और परेशान हो गए। मुसलसल मोबाइल पर खबर आ रही थी कि बगदाद एयरपोर्ट पर हादसा रुनमा हुआ है और कुछ लोग उसके नतीजे में शहीद हो गए हैं।
मैंने सिर्फ उन दो गाड़ियों के जलने की वीडियो देखी तो मेरा दिल मुस्तरिब होने लगा।
और ऐ खूनी मौत, मेरी खूबसूरत अजीज, मेरे दिल की दुल्हन, तुम कहाँ हो? मैं तुझे मिलने का कितना शौक रखता हूँ। आह कि जब तुम्हारे चूमने से होने वाला धमाका मेरे सारे वजूद को अपने अंदर महव कर देगा, धुआं बना देगा और जला देगा। मुझे ये मंजर कितना पसंद है। इश्क के रास्ते में जान देना कितना खूबसूरत है। और ऐ मेरी दिलबर, मेरी महबूबा, मेरा इश्क, मेरी गुमशुदा, आ जा कि अब मिलने का वक्त है। ऐ मेरी पर्दा नशी खूबसूरत दुल्हन, आ जा कि अब मेरी ताकत और बर्दाश्त ख़त्म हो गई है, अब इंतज़ार नहीं होता। खुदा की कसम, मैं हर रोज़ तेरे गम में रोता हूँ कि आ जा, अब इंतज़ार नहीं होता।
एक इराकी मुजाहिद था, उसने रابطہ किया और मैंने टेलीफोन उठाया।
जब भी बाबा सफ़र पर जाते और फिर अगर कोई फ़ोन करता और बाबा का पूछता, तो अगर रात में फ़ोन करता तो हम कहते बाबा सो रहे हैं, या अगर दिन में फ़ोन करते तो नहीं बताते थे कि वो नहीं हैं, बल्कि कहते थे यही हैं।
मैंने उसे कहा कि बाबा घर में सो रहे हैं। वो कहता है कि जैनब, तुम मुतमईन हो कि बाबा घर में सो रहे हैं? मैंने कहा हाँ, लेकिन क्या हुआ? उसने कहा देखो, मेरी बात का सही जवाब दो। वो मुझसे बार बार मुख्तलिफ अंदाज से पूछ रहा था। मैंने सोचा ये मुझसे क्यों इतने सवाल कर रहा है। इसके इसरार को जब मैंने देखा तो मैं फिक्रमंद हो गई और फिर मैंने कहा नहीं, वो यहाँ नहीं है। चूँ ही ये बात मैंने बताई, ऐसे जैसे बात करते हुए अचानक उसकी सांसें बंद हो गई हों। मुझे यही महसूस हुआ क्योंकि फ़ोन से उसकी आवाज़ नहीं आ रही थी। उसने कॉल काट दी। इसके बाद मैंने जितनी भी कोशिश की उसकी तरफ से कोई जवाब नहीं आया। उस रात मैं जाग रही थी। मैंने अपने शौहर से कहा कि हसन, बगदाद एयरपोर्ट को निशाना बनाया गया है, बाबा इराक में हैं, अब बाबा कैसे वापस आएंगे, उनकी वापसी का रास्ता बंद हो जाएगा।
जैसे ही हम घर पहुंचे, जैनब ने कॉलिंग करना शुरू कर दी।
मैंने सबसे पहले जनाब पूर जाफरी के नंबर पर कॉल की।
जब भी कोई हसास वाकया रुनमा होता था तो हम फौरन जनाब पूर जाफरी से रब्ता किया करते थे, क्योंकि हुसैन पूर जाफरी के पास मोबाइल मौजूद हुआ करता था। उस मौके पर भी हमने हुसैन पूर जाफरी से रब्ता किया ताकि मालूम हो सके कि हकीकत क्या है।
उनके नंबर पर कॉल नहीं जा रही थी।
जैनब ने शहीद इमाद मुगनिया की बेटी फातिमा को फोन किया।
उनकी बेटी जैनब ने मुझे फोन किया। कहा मेरे बाबा कहाँ हैं? मैंने कहा कि कुछ हो रहा है, मेरा दिल मुस्तरिब है, मेहदी ने फोन किया है, खबर ले रहा है, बिल्कुल ही मामूल के मुताबिक नहीं है। मैं बहुत मुतमईन थी और उसे कहा यकीनी तौर पर उन्हें कुछ नहीं हुआ, ज़रूर कुछ नहीं हुआ। कहती है कि मैं अभी चेक करती हूँ अपने भाई मुस्तफ़ा से, फिर तुम्हें बताती हूँ। 15-20 मिनट बाद मैंने देखा मैं जितना भी फ़ोन कर रही हूँ नहीं उठा रही। फातिमा को जितनी भी कॉल्स कर रही थी नहीं उठा रही थी, मेरी किसी कॉल का जवाब नहीं दे रही थी।
उस वक्त मैं नहीं मानना चाहता था, मुझे यकीन भी नहीं आ रहा था और मैं जैनब को भी तसल्ली देना चाहता था। मैं उसे कह रहा था देखो, इस तरह की बातें बहुत की जाती हैं, बहुत कहानियाँ घड़ी गई हैं, क्या ये पहली मर्तबा है? कुछ नहीं है, परेशान ना हो, बाबा तो हकीकत में इराक नहीं है, वो शाम है।
मेरे लिए ये बात नाकाबिले यकीन थी। मैंने कहा सिर्फ इंतज़ार करो यहाँ तक कि वो वापस आ जाएं, क्योंकि वो आखिरी आदमी था जिसने हज कासिम से मुलाकात की थी। मैंने सोचा कि शायद आज कासिम जहाज से उतरकर वीआईपी गाड़ी में जाने के बजाय अवामी रास्ते से बाहर चले गए। मैंने एयरपोर्ट सिक्योरिटी के जवानों से कहा कि जैसे ही बगदाद से जहाज़ वापस आए मुझे ज़रूर इत्तला देना।
मैं शाम वापस पहुंचा, जहाज़ पार्किंग में लगा। दमिश्क एयरपोर्ट पर एक दोस्त जो वहाँ शाम में कुछ अहम काम अंजाम देता है वो फौजी है, उसने कहा, भाई आका सैयद को आपसे कोई ज़रूरी काम है। मैंने कहा, भाई आका सैयद तो इस वक्त सो रहे होंगे। उसने कहा, नहीं, अभी 10 मिनट पहले उन्होंने कॉल की थी। मैंने आका सैयद को फ़ोन किया, सलाम जागा। उन्होंने कहा, सलाम, सलामत रहो, कब आए? मैंने कहा, अभी अभी, खैरियत है? कहा, मेरे दोस्त उन्हें कोई लेने आया या मुसाफिरों के साथ हाल में चले गए? मैंने कहा, जनाब हमेशा की तरह। कहा, ठीक है, अपना ख्याल रखो, खुदा हाफिज़।
उस वक्त तक मुझे यकीन नहीं आ रहा था कि हज कासिम के लिए कोई हादसा पेश आया होगा। इधर उधर फ़ोन किया जा रहा था, सब यही कह रहे थे, नहीं ये क्या बात है, ऐसा नहीं। लेकिन जब एक दोस्त आए तो मैंने पूछा, क्या हुआ? उसने बताया कि ऐसा हुआ है।
मैंने बहुत कोशिश की और मुश्किल से शाम में बाबा के एक जानने वाले को ढूंढ ही लिया।
अभी आधा घंटा या एक घंटा ही गुजरा था तो देखा कि टेलीफोन बजना शुरू हो गया। जैनब वगैरह सब लोग रابطہ कर रहे थे। जैनब ने फ़ोन किया और कहा, अम्मू आपको खुदा की कसम, बाबा के साथ क्या हुआ है, बाबा कहाँ हैं?
हाँ हाँ यही हैं। मैंने पूछा, क्या मैं इनसे बात कर सकती हूँ? कहा, नहीं अभी नहीं हो सकती। मैंने पूछा, क्यों? कहा, बशारुल असद से मिलने गए हैं, उनके साथ मीटिंग है, जैसे ही आएंगे मैं कहूँगा कि फ़ोन कर लें। मैंने कहा कि आप फ़ोन पर यह बात बता रहे हैं कि बाबा जनाब बशारुल असद से मिलने गए हैं, जब उन्होंने फ़ोन काट दिया तो मैंने अपने भाई रजा से कहा, मेरा ख्याल है कि झूठ बोल रहे हैं, कुछ हुआ है। रजा ने कहा, दोबारा कोशिश करो। फिर जितनी भी कॉल की कोई जवाब ना आया।
हुसैन और फातिमा को फ़ोन किया और कहा कि जल्दी से घर आ जाओ।
मेरा ख्याल है रात के 2 बजे का वक्त था, मैं सो रहा था, घर के फ़ोन की घंटी बजी। मेरा भाई रजा कॉल पर था, कहता है उठो और यहाँ आ जाओ। बाबा सफ़र पर थे और अम्मी मेरी तरफ थीं। रजा ने कहा उठो और यहाँ आ जाओ। मैंने पूछा क्या हुआ है, कहता है एक इतला आ रही है लेकिन हम अभी मुतमिन नहीं। मैंने घर तक अम्मी से कुछ नहीं कहा क्योंकि मैं फ़िक्रमंद था कि कहीं इन्हें कुछ हो ना जाए। जब हम घर पहुंचे तो हमने रबते करना शुरू किए।
2 या 2:30 बजे रात उन्होंने फ़ोन किया और कहा, चचा हम बार बार फ़ोन कर रहे हैं लेकिन बाबा जवाब नहीं दे रहे। मैंने कहा, बेटा वाजे है, मुमकिन है वो जवाब ना दे सकते हों। फिर मैंने हाजी के दफ्तर फ़ोन किया। मेरा ख्याल है कि रात के 2:30 बजे थे। सरदार कानी ने फ़ोन उठाया, यानी ऑपरेटर ने मिलाया। उसने पूछा, क्या बात है? फिर उसने सीधा सरदार कानी को मिला दिया। रात के उस पहर सरदार कानी ने फ़ोन उठाया तो मेरे लिए हतमी हो गया कि ऐसा वाकया पेश आया है। हमने पहले पहल तहकीक करने की खातर वहाँ अपने दोस्तों से रابطہ किया। मैंने वहाँ एक दोस्त से ज़ोर देकर कहा, आप फौरी तौर पर हादसा की जगह पर पहुँचें और वहाँ से मेरे साथ रابطہ करें। ज़्यादा वक्त नहीं लगा, वह हादसा की जगह पहुँच गया और वहाँ से उसने कॉल की और कहा, जी इस हादसे की खबर ठीक है, हमला हुआ है। मैंने पूछा, सरदार कानी क्या वाकया है? कहा, आप जाओ बच्चों को तसल्ली दो, अफसोस है कि यह वाकया पेश आया है।
यहाँ तक कि मैंने कोशिश की उनके किसी बच्चे को मैं बराह रास्त खबर ना दूँ, लिहाजा शहीद के भाई से बात की और उन्हें कहा, आप खुद घर की सूरत हाल को देखते हुए जैसे मुनासिब समझें उन्हें इत्तला दे दें।
मेरा ख्याल है कि घर के अफराद में से मैं पहला शख्स था जो हाजी की खबरी शहादत से मुतले हुआ, लेकिन बच्चों को तसल्ली देने और समझाने की जो जिम्मेदारी मुझे दी गई थी उसकी खातर मैंने अपने अंदर हौसला और हिम्मत पैदा की। फिर बिल आखिर सब वाज़ हो गया कि हाज कासिम और उनके हमराह सब लोग शहीद हो गए हैं। जब मुझे इस बात का यकीन हो गया तो कुछ देर के लिए मैं हाज कासिम को भूल गया और मेरी सारी तवज्जो उनके घर वालों की तरफ हो गई, चूँकि मैं जानता था कि वह हाज कासिम के साथ कैसी मोहब्बत और वाबस्तगी रखते हैं। حقیقت میں ناقابل یقین تصور تھا۔
پہلے پہلے ہمارا یہی خیال تھا کہ گزشتہ واقعات کی طرح جو کچھ ہوا شاید یہ بھی کوئی جھوٹی خبر یا افواہ ہے جو پھیلائی گئی ہے، کیونکہ اسرائیلی یہ کام کرتے رہتے تھے، افواہ پھیلاتے تھے تاکہ معلوم کر سکیں کہ فلاں آدمی سفر میں ہے یا کہاں ہے، کیونکہ ہمارے ٹیلی فونک رابطوں سے وہ یہ بات سمجھ سکتے تھے۔
سارے بچوں کی حالت عجیب تھی، جیسے زینب کئی مرتبہ بے ہوش ہو گئی، اس کا سر میرے زانوں پر تھا، فاطمہ آئی، نرگس آئی، ان کی بھی یہی حالت تھی، حسین اور رضا بار بار پوچھ رہے تھے، میں کوشش کر رہا تھا کہ کہوں نہیں ایسا کچھ نہیں ہے، جبکہ اصل بات میں جانتا تھا، میں نے بہت مشکل سے خود پر قابو کر رکھا تھا، جب تک ٹی وی سے حاجی کا ہاتھ نہیں دکھایا گیا میں نے بچوں کو کچھ نہیں بتایا، اس موقع پر سب معلوم ہو گیا۔
یہ وہی ان کے جہاد میں مجروح ہو جانے والا ہاتھ تھا، یہ ہاتھ وہی ہاتھ تھا جس نے کئی سال ہم سے پیار کیا تھا۔
وہ جو موت سے ڈرتے ہیں انہیں کربلا سے دور کر دیا جاتا ہے، کیونکہ مرد میدان ہی جنگ کے سپاہی ہوتے ہیں۔ انسانی وجود کی حقیقت کو انہوں نے آگ سے تلاش کیا ہے، انہوں نے خوف کو مغلوب کر لیا ہے تاکہ جوان مردی واضح ہو جائے۔ وہ غربت میں لڑے ہیں اور مظلومیت میں جام شہادت نوش کیا ہے، ان کے وجود کا پیکر ٹکڑے ٹکڑے ہو گیا اور پانی، ہوا، مٹی آگ میں جا ملا، خون کا راز آشکار ہو گیا۔
بابا کے دروازے سے چپکی ہوئی تھی کہ کچھ ہو جائے۔
زینب گئی بابا کے دروازے کے پاس بیٹھ گئی، میں بھی اس کے ساتھ بیٹھ گیا۔ بابا کے کمرے کا دروازہ کھٹکھٹا رہے تھے کہ بابا دروازہ کھولیں۔ بابا ہم نے تو سب سے کہا ہے آپ گھر میں سو رہے ہیں۔
میں نے محسوس کیا اس وقت میرے لیے حاج قاسم ایک نور کی طرح تھے جو اوپر کو اٹھ رہا تھا۔ میں نے سوچا کہ اگر میں انہیں آواز دوں گی تو وہ واپس آ جائیں گے، کیونکہ میں نے محسوس کیا وہ رک گئے۔ مجھے شرم آنے لگی، میں نے محسوس کیا وہ بہت خوش ہیں۔ اگر وہ خوش ہیں تو پھر میں ایسا کوئی کام نہ کروں جس سے وہ خفا ہوں۔
خوشا به حالش او به آرزوی خودش رسید، او آرزو داشت، گریه میکرد برای شهید شدن، گریه میکرد، داغدار رفقاش هم بود، اما خودش هم شوق به شهادت جوری بود عشق رو جاری میکرد، به آرزوی خودش رسید۔
امی جان بہت بیتاب تھی، ویڈیوز میں ان کے مسلسل اس طرح ہلنے سے پتا چلتا ہے کہ انہیں آرام اور سکون نہیں تھا۔
شما هم با او خوب زندگی کردی، شما هم صبر کردید، همراهی کردید، مشکلات رو تحمل کردید، پسرها، دخترها مشکلات رو تحمل کردید، اینا همش پیش خدای متعال عجب داره۔
جب رهبر معظم ہمارے پاس آئے، ہم سے کہا مفارقت کا یہ داغ مشکل ہے، بھاری ہے، یقینی طور پر آپ کے لیے مشکل ہے، لیکن میرے لیے زیادہ مشکل ہے۔ میں نے جب آقا کو دیکھا تو اس طرح کے ایک لمحے کے لیے یہ کہ ان کا درد اور ان کا غم ہم سے کہیں زیادہ تھا، اس طرح کہ میں خود کو روک رہی تھی ان کے سامنے شکایت کروں یا اپنے دکھ کا اظہار کروں۔
میں شرم محسوس کر رہا تھا کہ امام خامنئی کے سامنے روؤں، آنسو بہاؤں۔ حقیقت میں میرے لیے بہت مشکل اور بھاری تھا۔
البته برای ما خیلی سخته، برای شما سخته، شاید برای من سخت‌تر هم باشه، ولی کن باید تحمل کرد، باید از این مرحله عبور کنیم. امیدوارم انشاءالله خدای متعال این دلها رو شاد کنه، این ضربه‌ای که وارد آمد ترمیم بشه انشاءالله به فضل الهی.
برادر بودی با رهبر ابوالحسن، امیر سربازای ابوالحسن، یا در کشتر تو شده داغ ما، شده داغ ما، یا در کشتری
ہم کہہ رہے تھے کہ انہیں لے آؤ، ایک منٹ انہیں دیکھ لیں۔ ہمارے دل کو چین نہیں تھا، ہر لمحہ ہم انتظار کر رہے تھے کہ ابھی کوئی آئے گا اور کہے گا کہ حاجی کو لے آئے ہیں۔
واضح تھا کہ جب ایسا کوئی دھماکہ ہوتا ہے، اس طرح کے حالات درپیش ہوں، یقینی طور پر جسد ٹکڑے ٹکڑے ہو جاتا ہے، اس میں کسی بحث کی گنجائش نہیں۔ لیکن پھر کہا کہ وعدہ کریں، میں تابوت کا منہ نہیں کھولنے دوں گا، میں ضرور تابوت یہاں لے آؤں گا اور آپ اسے وداع کریں۔
عبود خیبر رو کشید، یه سر سلامتی به دل رهبر بدید، حسین آقا
بہت زیادہ اصرار، گریہ، آہ و نالہ، درخواست و التماس کی کہ آدھا گھنٹہ کے لیے گھر لے آئیں تاکہ ہم دیکھ سکیں اس واقعے کو پھر سے۔ تصور کرنا مشکل ہے، تابوت کو ہم تابوت نہیں معلوم کیا کہوں۔ میں تو چاہتی ہوں کہ بابا کے چہرے کو ہمیشہ اسی طرح دیکھوں جیسا وہ تھا۔
بابا نکنه رو به رو میم، خودت یا امومی، نشناختمت هنوزم، خودت بگو کدومی، چرا نشناخت صورت نصف نیمه، حال سرت وخیمه، به همه گفتم این سر تموم زد۔
بہت مشکل کے ساتھ ہم شہید کے جسد کو، دروازہ اکھڑ گیا، غمزدہ عوام بہت زیادہ تھی، انتہائی نازک حالات تھے، تابوت کو نقصان پہنچا۔ بہرحال ہم تابوت کو اس جگہ لے آئے جس کمرے میں سالوں تک سارے گھر والے اکٹھے بیٹھا کرتے تھے، وہیں ہم نے شہید کے جسد کو رکھا۔ تو حقیقت میں ایک قیامت صغرا تھی۔ وہاں بعض شہدائے جنگ کے وقت کی کچھ نشانیاں اور شہید مغنیہ کی بم دھماکہ والی خون آلود قمیض موجود تھی۔ یہ سارا ماحول اور اس میں شہید قاسم کا جسد اطہر۔
ایک مرتبہ کہا گیا کہ شامی صدر کے محل کو نشانہ بنایا گیا ہے، حاج قاسم وہیں پر تھے، زخمی ہوئے ہیں۔ ہم بہت گھبرا گئے، ہم نے کالز کرنا شروع کیں، یہاں تک کہ بابا سے بات ہو گئی اور ہمیں ایک سکون سا مل گیا۔ اس موقع پر میں نے خود سے کہا اب میں خود کو نہیں روکوں گا، جب بابا آئیں گے میں ان سے گلے ملوں گا اور کہوں گا بابا آپ میری جان ہیں۔
اس موضوع پر بہت خوش دلی سے بات کیا کرتے تھے، لیکن زیادہ تر دوسروں کے سامنے ایسا کیا کرتے تھے۔ میرا دل چاہتا تھا کہ میں ایک بوسہ انہیں جسد پر کرتا، وہ بہت مہربان تھے۔
اللهم انا لا نعلم منه الا اللهم انا لا نعلم منهم الا خيرا اللهم انا لا نعلم منهم الا خيرا وانت اعلم بهم منا۔
جب ہم نے دیکھا کہ امام خامنائی کے صبر کا پیمانہ بھی لبریز ہو گیا ہے تو سچ پوچھیں تو اس وقت ہماری دنیا تاریک ہو گئی۔
میں نے سوچا کہ اگر آج بابا ہوتے تو آقا کا گریہ برداشت نہ کر پاتے۔
بہت مشکل تھا، سچ میں میری زندگی کا ایک سب سے مشکل دن وہ دن تھا، حتیٰ اس دن سے بھی زیادہ جس دن میں نے بابا کی شہادت کی خبر سنی تھی۔
میرے لیے بابا کی جدائی کسی بیٹے کے لیے اس کے باپ کی جدائی، کسی باپ کے لیے بیٹے کی موت بہت عظیم غم ہے۔ رہبر معظم انہیں اپنے لشکر کے علمدار سے زیادہ اپنا بڑا بیٹا قرار دیتے تھے۔
اللہم ادخلہم برحمتک برضوانک اللہم انک توفیتہم متلطقین بدمائہم فی سبیل رضاک مستشہدین بین ایدیہم مخلصین فی ذلك لوجهك الكریم اللهم فاعل درجاتهم واحشرهم مع محمد وآله الطاہرین والحقنا بهم وارزقنا الشهادة فی سبیلك یا مولای۔
یہاں نور کی سرگوشی ہو رہی ہے اور اس کے گرد ایک قبیلہ آباد ہو گیا ہے کہ جو نور کھاتے ہیں اور نور ہی کو نوش کرتے ہیں۔ نور کی سرگوشیاں ایک نورانی سمندر تک پہنچی ہیں کہ جو ازل سے ابد تک پھیلا ہوا ہے، وہ اس کی سبز جزا کے باغات پر ہمیشہ کی حکومت رکھتے ہیں۔
مجھے نہیں معلوم تھا کہ تصویر بنا رہے ہیں۔ میں نے حاجی آقا کا ہاتھ پکڑا، جیسے ہی میں بوسہ دینے لگا تو حاجی آقا نے ہاتھ کھینچ لیا۔ ہاتھ کھینچتے ہوئے کسی نے میری دو تصویریں بنا لیں، کہا سنو اگر پھر تم نے ایسا کام کیا تو میں ان بچوں سے مراد ان کے محافظ لوگ تھے سے کہوں گا کہ تمہیں پکڑ لیں اور تمہارے ہاتھ باندھ دیں۔ مجھ میں ہمت نہیں ہو رہی کہ کچھ کہوں۔ کہتے ہیں میں ان سے کہوں گا کہ تمہارے ہاتھ پکڑ لیں اور میں جھک کر تمہارے پاؤں پر بوسہ دوں گا۔ نعوذ باللہ، استغفر اللہ۔ میں نے کہا جی آقا یہ ٹھیک نہیں۔
یعنی جب تم چاہو کہ بتاؤ میں کون ہوں، میں سردار ہوں، میں کرنل ہوں، میں جنرل ہوں، نہیں معلوم، میں جناب فلا فلا ہوں، تمہیں یاد رہنا چاہیے، خود کو موت کا سوچ کر حقیر سمجھو، یاد کرو کہ میں مر جاؤں گا، مجھے قبر میں ڈال دیں گے، میں بوسیدہ ہو جاؤں گا، گل سڑ جاؤں گا، من کیڑوں کی غذا بن جاؤں گا، میں ختم ہو جاؤں گا۔ وَتَقَرُّرُهُ بِفَنَا، اپنے آپ سے اقرار لے لو کہ تم فنا کی طرف سفر کر رہے ہو، نابودی کی طرف سفر کر رہے ہو، نیستی کی طرف بڑھ رہے ہو، یعنی تمہارا جسم۔
مجھے یاد ہے کہ بابا جب ابتدا میں مشہور ہو رہے تھے تو اس لیے کہ کہیں ہم مغرور نہ ہو جائیں، جو کوئی بھی ہمارے دروازے سے گھر میں مہمان کے طور پر داخل ہوتا، دوست یا رشتہ دار نہیں، اگر عورت ہوتی تو مجھ سے کہتے کہ اس کے ہاتھ چومو، اگر مرد ہوتا تو بھائی حسین سے کہتے کہ اس کے ہاتھ چومو، صرف اس لیے کہ ہمارے وجود میں غرور و تکبر کو توڑ دیں، یہ بت گر جائے تاکہ کبھی بھی ہمارے اندر تکبر پیدا نہ ہو۔
واقعاً ہمیشہ ان کا سر لوگوں کی خدمت میں جھکا رہتا تھا سب کے لیے، اور یہی عمل لوگوں میں ان کی عزت و مقام کا باعث بھی تھا۔ بابا اپنے آخری ایام میں اکثر کہتے تھے کہ اب میں تھک گیا ہوں، کہتے تھے میں ایک ایسے سنگریزی کی تلاش میں سرگرداں ہوں کہ جو مجھے آ کر لگے اور میں چلا جاؤں۔ وہ انسان جو اس درجہ معرفت پر ہو، وہ انسان جو ہچکیوں کے ساتھ راتوں کو زار و قطار گریہ کے ساتھ اپنی شہادت کی تمنا کرتا ہو۔
میں بابا کو ان کی نماز ہائے شب میں کمرے کے دروازے پر کھڑی گریہ کرتے اکثر دیکھا کرتی تھی۔ وہ گریہ و زاری میں لرز رہے ہوتے تھے۔ میں جب بھی انہیں اس حالت میں دیکھتی تو یہی سوچتی تھی کہ آخر وہ کیا دیکھتے ہیں جو اس عشق کی کیفیت اور خمیدہ گردن کے ساتھ اس حالت میں دوران نماز دعا کرتے ہیں۔ ایک دن جب میں نے پوچھا تو کہا کہ میری بیٹی، آپ کو بھی دعائے فرج امام زمان عجل اللہ تعالی فرجہ شریف اسی انداز میں پڑھنے کی کوشش کرنا چاہیے۔
ہمیشہ لوگوں کی خاطر وہ اپنی گردن جھکا کر رکھتے تھے سب کے لیے۔ ان کا یہ عمل لوگوں پر بہت زیادہ اثر کرتا تھا۔ شہید سلیمان ایک مضبوط جسم کے مالک تھے، بہت تربیت یافتہ تھے کیونکہ وہ ورزش کیا کرتے تھے، وہ جوانی میں باڈی بلڈنگ کیا کرتے تھے، لہٰذا ان کا جسم تربیت یافتہ تھا، مضبوط جسم تھا، طاقتور بازو اور اونچے کندھے تھے۔ لیکن جب میں قبر میں تھا اور جسد مطہر کو میں نے اٹھایا تاکہ قبر میں رکھوں، تب مجھے اندازہ ہوا شاید صرف 30 کلو وزن ہوگا، جبکہ میں اس وقت انتظار کر رہا تھا کہ شاید میں ابھی کسی سے کہوں گا کہ آؤ میری مدد کرو۔ لیکن جب میں نے انہیں اپنی آغوش میں لیا تو دیکھا کہ نہیں، یہ تو کم وزن ہے، میں اٹھا سکتا ہوں۔ شہید سلیمانی تمام شہدائے کربلا کے آثار رکھتے تھے، سر جدا ہوا، بازو کٹا، جسم کے ٹکڑے ہوئے۔ اگر آپ کربلا کی شہادتوں کو دیکھیں تو اس مرد کی شہادت میں وہ ساری پائی جاتی ہیں۔ صرف نشانی جو باقی تھی وہ اپنی ماں حضرت زہرا سلام اللہ علیہا کی طرح رات کے وقت اور ایک پرسکون ماحول میں دفن ہونا تھا، اور اس خصوصیت کو بھی شہید سلیمانی نے حاصل کیا۔
ایک دن انہوں نے مجھے بتایا کہ بیٹی، میں نے تمہارا نام حضرت فاطمہ الزہرا سلام اللہ علیہا کے عشق میں فاطمہ رکھا ہے، اور وہ اس نام پر بے حد حساس تھے۔ کچھ بھی ہو جائے، کوئی بھی میرے چہرے پر نہ مارے۔ جب ہم بچے تھے تو کھیل کے دوران آپس میں، ہم بہنیں اور بھائی آپس میں جب لڑائی جھگڑا ہو جایا کرتا تھا تو اس دوران اگر بابا کو پتا چل جاتا کہ کسی نے میرے چہرے پر مارا ہے تو وہ شدید ناراض اور غصہ ہو جایا کرتے تھے۔ کہتے تھے تمہیں پتا نہیں ہے کہ اسے مارنے کا کسی کو بھی حق نہیں، کیونکہ اس کا نام فاطمہ ہے۔
ہم انسانوں کو چاہیے کہ اپنا رابطہ ایسے لوگوں کے ساتھ جو خداوند متعال کے ہاں تقرب رکھتے ہیں اس کی بارگاہ میں مقام و مرتبہ رکھتے ہیں، مضبوط بنائیں ان سے اپنے روابط کو۔ عام طور پر ہم میں یہ چیزیں پائی جاتی ہیں کہ جیسا کہ میں خود عام طور پر حضرت زینب سلام اللہ علیہا اور سیدت النساء العالمین حضرت فاطمہ الزہرا سلام اللہ علیہا کے ساتھ بہت زیادہ توسل کرتا ہوں، کیونکہ اہل بیت علیہم السلام ان دو عظیم المرتبت خواتین سے بہت زیادہ انس رکھتے ہیں۔ آپ بھی ان عظیم ہستیوں میں سے، اہل بیت علیہم السلام میں سے کسی کو منتخب کریں، ان کے ساتھ اپنے رابطے کو مضبوط کریں اور ان کے ساتھ منسلک ہو جائیں۔
بابا حضرت زینب سلام اللہ علیہ کی زری مقدس کے پاس گئے اور پہلی مرتبہ دروازہ کھول کر حضرت زینب کی زری میں جا رہے تھے۔ اس وقت جو ان کی اندرونی کیفیت تھی، جو وہ محسوس کر رہے تھے، ان لمحات کی کیفیت کو انہوں نے میرے لیے مکمل طور پر لکھا ہے۔
میری پیاری بیٹی، میں آج بروز منگل دمشق کے مطابق دن 12 بجے سیدہ عالم و غریب شام حضرت زینب سلام اللہ علیہا کی زیارت کو گیا۔ ان کی والدہ کے یوم ولادت کی مناسبت سے پھولوں کا ایک گلدستہ پیش کیا، تمہاری طرف سے اور سب کی طرف سے دعا کر رہا تھا۔ کہ ایک دوست بڑے آرام سے میرے پاس آیا اور سرگوشی سے بولا، کیا تم چاہتے ہو کہ زری کا دروازہ کھول دوں تاکہ تم بی بی کی قبر کو بوسہ دے سکو؟ میں نے غیر یقینی حالت میں کہا، میں آپ کا شکر گزار ہوں گا، لیکن پھر میں نے خود سے کہا، ذات کبریا، عرش خدا کے دو ستون، علی و فاطمہ کی بیٹی، رسول اعظم کی نواسی، ان کے خصوصی حرم میں داخل ہونے کی تمہاری کیا اوقات ہے؟ حقیقت میں میں کانپ گیا، لیکن میں نہیں کہہ سکتا تھا کہ نہیں جاؤں گا۔ چابیاں لائی گئیں اور میں دروازہ کھولنے لگا۔ کیسے ہو سکتا ہے کہ میں جناب زینب سلام اللہ علیہا اور ان کی سکینہ سے غفلت برتوں؟ پیغمبر و علی و فاطمہ کو کیا جواب دوں گا؟ مجھے زندہ رہنے کا کوئی حق نہیں ہے کہ اگر ہمارے ہوتے ہوئے جناب سیدہ سلام اللہ علیہا کی قبر نا اہل ناپاک لوگوں کے ہاتھ میں چلی جائے۔ مجھے اس دنیا سے بہت جلدی چلے جانا چاہیے تاکہ میں اس ننگو آر کو نہ دیکھوں۔ میری فاطمہ، دعا کرو کہ میرے پاؤں میں طاقت پیدا ہو جائے، میری آنکھوں سے نیند اڑ جائے، ایسا کبھی نہ ہو کہ مجھ سے کوئی غفلت سرزد ہو جائے اور علی کی بیٹی کو ایک مرتبہ پھر قتل کر ڈالیں۔ میں نے اور دوسروں نے بہت کہا کہ کاش ہم کربلا میں ہوتے۔ یہ ہے کربلا۔ قاسم، کیا کرنا چاہتے ہو؟
جب کبھی بابا کو غصہ آتا تو بہت مشکل سے ہی ٹھنڈے ہوتے تھے۔ بابا، بابا کو دل سے الگ کرنا بہت مشکل ہے۔
جو کچھ ان کے پاس تھا ہاتھ کی ہتھیلی پر رکھا اور قربان کر دیا۔ جو کچھ بھی ان کے پاس تھا، ایک انسان جو شہرت، طاقت، اثر و رسوخ، مقبولیت کی بلندیوں پر تھا، لیکن انہوں نے ان میں سے کسی چیز کو اپنی زندگی کا اصول نہیں بنایا۔ ان سب کو ایک ہاتھ کی ہتھیلی پر رکھا اور فدا کر دیا۔
ایک دفعہ بابا کے کچھ مہمان آئے تو بابا نے مجھ سے کہا، انہیں ریسٹورنٹ پر کھانا کھلانے کے بعد کرمان کی سیر کراؤ اور پھر ہوٹل چھوڑ کر امام بارگاہ بیت الزہرا کی مجلس میں آ جانا۔ میں جب مہمانوں کے ساتھ باہر تھا تو بار بار فون آنا شروع ہو گئے کہ حاج قاسم تمہارے بارے میں بار بار پوچھ رہے ہیں، لہٰذا جلدی آؤ۔ میں نے مہمانوں کو ہوٹل پہنچایا اور امام بارگاہ بیت الزہرا سلام اللہ علیہ پہنچ گیا تو دیکھا کہ بابا تقریر کر رہے ہیں، اور جب انہوں نے مجھے دیکھا تو وہیں سے مسکرا دیے، یعنی انہیں اطمینان ہو گیا۔ لیکن یہ بات ہمیشہ میرے دل میں رہتی ہے کہ ایک دن آپ مجھے دیکھنے کے لیے منتظر تھے اور اب 2 سال ہو گئے ہیں کہ میں آپ کو دیکھنے کا منتظر ہوں۔
آج بھی تقریباً 2 سال گزرنے کے بعد ہم گھر والوں کے لیے کوئی اور موضوع نہیں ہے۔ میں اپنے بھائی بہنوں سے ہمیشہ کہتا ہوں کہ سچ میں شہادت سے کم اگر بابا کے لیے کوئی واقعہ ہو جاتا تو ان کے حق میں ناانصافی تھی۔
بابا کی آواز کے لیے جب میرا دل اداس ہو جاتا ہے تو بابا کی وہ آڈیو جس میں وہ شہید بافندے کی چھوٹی بیٹی سے باتیں کر رہے ہیں، اس کے صدقے واری ہو رہے ہیں، ٹیلی فون پر اسے پیار کر رہے ہیں، اسے میں اپنے کانوں کے پاس رکھ لیتی ہوں اور خیال کرتی ہوں کہ جیسے بابا خود میرے ساتھ باتیں کر رہے ہیں۔ وحدت اسلامی کانفرنس کے شرکا سے رہبر معظم کی ملاقات تھی، مجھے بھی دعوت تھی، میرا جانے کا ارادہ تھا، لیکن اس رات میں بہت دیر سے سوئی تھی۔ میں نے خواب میں دیکھا کہ بابا میرے کمرے میں فوجی لباس پہنے ہوئے آئے، وہی سپاہ کی وردی میں آئے اور مجھ سے کہا، بلکہ مجھے ہلا کر جگایا اور بولے، کیا تم آقا کے پروگرام میں نہیں پہنچنا چاہتی؟ نہیں پہنچو گی؟ میں نے ان کی طرف دیکھا اور پوچھا، تو آپ نہیں آئیں گے؟ مجھے کہا، کیوں نہیں، میں نے یہ وردی پہن رکھی ہے، میں مہمانوں کے استقبال کے لیے جا رہا ہوں کیونکہ یہ میرے مہمان ہیں، آقا کی خدمت میں آئے ہیں، میں ان کا استقبال کروں گا۔
سبحان اللہ، اینا همه ملک بودن، همه منهدم شدن، رفتن، هر ادعایی داشتن تمام شد. اینا همه عبرت. داعش تمام شد، اینا تمام شدن، این ملک رفت، داعش رفت، ما هم میریم. هم یه نفر میمون، یه کس میمون، خداست، خدا میمون، همه چی میره. انا لله و انا الیه راجعون.
انسانی سانسیں در حقیقت قدم کی مانند ہے جنہیں وہ موت کی طرف آگے بڑھا رہا ہے۔ زمانے کے لوگ بہت زیادہ موت سے ڈرتے ہیں، لہٰذا ان کے لیے ایسی باتیں سننا مشکل ہے، لیکن حقیقت یہ ہے کہ انسان کی زندگی موت کے ساتھ ملی ہوئی ہے اور اس کی بقا فنا کے ہمراہ ہے۔ لیکن اگر اولیاء خدا فنا فی اللہ کی تلاش میں ہیں تو انہوں نے حقیقی بقا کی خواہش کی ہے، اور ہونا جو موت سے اختتام پذیر نہ ہو، اور فنا جو غم و غصہ اور شکست سے دور ہو، جبکہ اس جہان کی حقیقت فنا ہے اور انسان کو فنا کے لیے نہیں بلکہ بقا کے لیے پیدا کیا گیا ہے۔ امیر المومنین علی علیہ السلام فرماتے ہیں، اپنے دلوں کو اس دنیا سے نکال لو اس سے پہلے کہ تمہارے جسم کو اس سے باہر لے جائیں۔